सहयोग गर्दै।
शुक्लाफाटा क्षेत्रीय खबर बुलेटिन को मुख्य प्रायोजक डिस होम
टीवी हेर्ने इन्टरनेशनल तरिका डिस होम डिलाइटफुल लाइफस्टाइल।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। पारसिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
पानी पर्ने क्रम नरोकिँदा महाकाली पुलमा चार पाङ्रे सवारी साधन आवागमन बन्द।
प्रदेश सातको थाहा राजधानी डोटी हुनुपर्ने मागसहित मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइयो।
आदिवासी जनजातिहरूको जीवनशैली भाषा चालचलन आदिको संरक्षण गर्न सम्पूर्ण आदिवासीहरू सचेत हुनुपर्ने थारू अगुवाको भनाइ।
बैतडी सहित प्रदेश सातका नागरिकहरू जीर्ण पुलबाट आवत जावत गर्न बाध्य।
सरकारलाई सजग गराउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने प्रधानमन्त्रीको भनाइ।
काङ्ग्रेस ससाना कुरामा पनि विरोध गरेर चर्चामा आउन खोजेको परराष्ट्र मन्त्रीको आरोप।
र सिपिएलमा सन्दीपको म्याडन ओभर किड्स 42 रनले विजयी।
15 दिनको पुण्यतिथिमा उपस्थित भइदिने बारे सूचना। कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नम्बर 5 गुलरिया निवासी नयनराज पनेरू, हरिप्रसाद पनेरू, शिवराज पनेरू र डम्बरराज पनेरूकी ममतामय आमा देवादेवी पनेरूको यही साउन 13 गते 92 वर्षको उमेरमा निधन भएको र शवयात्रामा शरीक हुनुभएका सम्पूर्ण इष्टमित्र आफन्तजन तथा शुभचिन्तकहरूमा साउन 28 गते 15 दिनको पुण्यतिथिमा पाल्नु भई पितृप्रसाद ग्रहण गरिदिनु हुन अनुरोध गरिन्छ। छोराहरू नयन राज पनेरू, हरिप्रसाद पनेरू, शिवराज पनेरू र डम्बरराज पनेरू।
अब समाचार क्रम विस्तारमा। महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको गड्डाचौकी नजिकको शारदा ब्यारेजको पुलमा चार पाङ्रे सवारी साधनको आवागमन बन्द गरिएको छ। गैरातीदेखि परेको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले आज दिउँसो 12 बजेपछि पुलमा चार पाङ्रे सवारी साधनको आवागमन बन्द गरेको हो। महाकाली नदीमा पानीको बहाव 1,00,000 क्युसेक पुग्ने बित्तिकै भारतीय पक्षले पुलमा गाडी आवतजावत बन्द गर्दै आएको छ। यहाँका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी न्याय निरीक्षक डिकरदे पन्तले आवागमन बन्द गरिएको बताउँदै पदयात्रु र मोटरसाइकललाई भने चल्न दिए जानकारी दिनुभयो। मध्याह 12 बजे महाकाली नदीमा पानीको बहाव 1,08,000 क्युसेक मापन गरिएको उहाँले बताउनुभयो। महाकाली नदीमा पानीको बहाव बढेसँगै कञ्चनपुरको भीमदत्त नगरपालिकाको महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको प्रहरी नायब निरीक्षक पन्तले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली नदीमा पानीको बहाव बढेसँगै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ रहनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब परीक्षक ज्ञान बहादुर सेठीले जानकारी दिनुभयो। पुल पुरानो र जीर्ण भएका कारण 1,00,000 क्युसेक पानी पुगेसँगै भारतीय पक्षले पुलमा आवागमन बन्द गर्ने गरेको छ। त्यसै गरी कञ्चनपुरमा साउनको पहिलो सातादेखि नियमित रूपमा वर्षा भइरहँदा किसानलाई खेतीमा ठूलो राहत पुगेको छ भने जिल्लाभरिका कच्ची सडक बिग्रिँदा यात्रुहरूको बिजोग भएको छ। वर्षाका कारण जिल्ला सदरमुकाम महेन्द्रनगरबाट दक्षिण क्षेत्र जोड्ने 20 किलोमिटर दूरीको दैजी बेलडाँडी सडक बिग्रिएको छ। सडक अहिले हुलाकी राजमार्गमा समायोजन भएको छ। हाल बेलौरी कलवापुर पाणी देखतभुली शङ्करपुर ढोके बजार पुनर्वास बेलौरी बेलडाँडी कलवापुर बेलडाँडी बाणी बन्ट झुलुङ्के कुतिया बकर कालेकिसी झरना खोला लगायतका जिल्लाभरिका सडकको अवस्था अहिले निकै बिग्रिएको छ। सडक बिग्रिएको कारण दिनहुँ दुर्घटना भइरहेको स्थानीयले बताएका छन्। विगतमा यो सडक महाकाली सिंचाईको स्वामित्वमा रहेको भए पनि अहिले हुलाकी राजमार्गलाई हस्तान्तरण गरेको 2 वर्ष भयो र ठेक्का भएको 1.5 वर्ष बितिसकेको छ। ठेकेदारको लापरवाहीले सडकको अवस्था बिग्रिएको स्थानीय दिपेन्द्र सिंह धामीले बताउनुभयो।
कञ्चनपुरमा गाई चराउन गएकी महिलाको नदीमा बगेर ज्यान गएको छ। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 7 को स्याली नदीमा गाई गोरु गाई भैँसी चराउन गएकी 46 वर्षकी गोमती भट्टको ज्यान गएको हो। शुक्लाफाटा नगरपालिका वडा नम्बर 7 मै बस्दै आएकी भट्टको आज दिउँसो भैँसीको पुच्छर समातेर नदी तर्ने क्रममा स्याली नदीले बगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता ज्ञानबहादुर सेठीले बताउनुभयो।
प्रदेश सातको थाई राजधानी डोटी हुनुपर्ने माग गर्दै आज मुख्यमन्त्री लगायत अन्य मन्त्रीहरूलाई ज्ञापन पत्र बुझाइएको छ। डोटीका प्रदेश सांसद, राजनीतिक दलका प्रतिनिधि, स्थानीय निकायका जनप्रतिनिधि लगायतको टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको हो। पत्रमा डोटीको दिपाइल प्रदेश सातको केन्द्र र पुरानो सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पनि रहेको भन्दै यो प्रदेशको राजधानी तोकिनुपर्ने माग गरिएको छ। प्रदेश सरकारले निकै ढिलो गरेर राजधानी र प्रदेशको नामको विषयलाई छलफलमा ल्याएको छ। मुख्यमन्त्री भट्टले आफू भावनात्मक रूपमा राजधानी डोटी हुनुपर्ने पक्षमा भए पनि आफूले एक्लैले चाहेर नहुने बताउँदै आएका छन्। प्रदेशको राजधानी दिपायल कायम हुनुपर्ने भन्दै विगतमा पनि डोटीमा आन्दोलन भएको थियो। सत्ताधारी दलका दुई प्रमुख नेता लेखराज भट्ट र भीमरावले भौतिक सुविधा र पूर्वाधारका कारण प्रदेश सातको राजधानी अत्तरिया धनगढी हुनुपर्नेमा यसअघि नै जोड दिइसकेका छन्। प्रदेश सातको सरकारले नाम र राजधानीको बारेमा स्थानीयको राय सुझाव दिन प्रदेश सांसद तारा लामा तामाङको संयोजकत्वमा एक समिति पनि बनाएको छ। समितिले यो विषयमा सबै पक्षसँग छलफल गरिरहेको समितिका सदस्य सुन कुमारी चौधरीले जानकारी दिनुभयो।
आदिवासी जनजातिहरूको जीवनशैली, भाषा, चालचलन आदिको लोप गर्ने पक्षमा राज्य लागेको हुँदा सम्पूर्ण आदिवासीहरू सचेत हुने बेला आएको आदिवासी जनजाति अगुवाहरूले धारणा व्यक्त गरेका छन्। आदिवासी जनजातिहरूका माग सम्बोधन गर्ने भन्दै बेला बखतमा आश्वासन दिए पनि पूर्ण रूपमा आदिवासी जनजातिहरूको पहिचान स्थापित गर्ने पक्षमा राज्य नरहेको र सके उनीहरूको पहिचान नै मेटाउने पक्षमा राज्य नजानिदो पाराले लागेको हो। कञ्चनपुरका आदिवासी जनजाति अगुवाहरूले चिन्ता व्यक्त गरेका छन्। आज नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजको 19 स्थापना दिवसका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले आदिवासी जनजातिहरूका मागलाई राज्यले उपेक्षा गरेको बताएका छन्। कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका कञ्चनपुर शाखाका अध्यक्ष हेमन्ती चौधरी सभापति रहनु भएको थियो भने प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष प्रेमवती राणा रहनु भएको थियो। विशिष्ट अतिथिमा थारू नागरिक समाजका अगुवा बलबहादुर डङ्गौरा, नेपाल मगर सङ्घ का कीर्तिबहादुर थापा मगर रहनु भएको थियो। कार्यक्रमका वक्ताहरूले पत्रकारिता क्षेत्रमा आदिवासी जनजातिहरूको पहुँच नपुग्दा उनीहरूका मुद्दा समेत ओझेलमा पर्न थालेको प्रति चिन्ता व्यक्त गरेका थिए। साथै आगामी दिनमा आदिवासी जनजातिहरूको मुद्दा स्थापित गराउनका लागि आदिवासी जनजाति पत्रकारहरूले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने निष्कर्ष निकालिएको छ।
एसएसबीको ज्याजती अझै नरोकिएको कैलालीका कैलाली गाउँपालिकाका नागरिकले जिल्लाका सुरक्षा अधिकारी समक्ष गुनासो गरेका छन्। जनताका गुनासो सुन्नका लागि शनिबार हसुलिया पुगेका सुरक्षा निकायका प्रमुख समक्ष उनीहरूले भारतीय एसएसबीले नेपालीमाथि दुर्व्यवहार गर्ने गरेको, सहज रूपमा भारतीय बजार जान नपाएको लगायतका गुनासो गरेका छन्। यसका साथै गाउँपालिकाको भूगोल ठूलो भए पनि सुरक्षा निकायको उपस्थिति पातलो हुँदा शान्ति सुरक्षाको अनुभूति गर्न नसकेको, कृषियोग्य भूमिमा मलखाद डिजेल लगायतको समस्या भोग्नु परेको गुनासो कैलालीवासीहरूले सुरक्षा अधिकारी सामु राखेका छन्। सुरक्षा अधिकारीहरूले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन्। जनताको गुनासो सुन्न, शान्ति सुरक्षाको अवस्था बुझेर नयाँ सुरक्षा योजना बनाउने उद्देश्यका साथ जिल्ला स्थित सुरक्षा निकायको टोली प्रत्येक शनिबार जनताको घर दैलोमा जाने गर्दछ। सोही अनुरूप कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ सहित जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरे र सीमा सुरक्षा बलका निमित्त कार्यालय प्रमुख विष्णु प्रसाद भट्ट कैलाली गाउँपालिका पुगेका थिए। सो क्रममा सुरक्षा निकायका प्रमुख समक्ष हसुलिएका नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा एसएसबीको दुर्व्यवहार सहनु परेको गुनासो गरेका थिए। उनीहरूले दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती बजार चन्दन चौकी जाँदा समेत सहज रूपमा आवाजावत गर्न नपाएको र दुर्व्यवहार खेप्नु परेको गुनासो गरेका छन्। कैलाली गाउँपालिकाका नागरिकले भूगोल ठूलो भए पनि पर्याप्त मात्रामा सुरक्षा निकायको उपस्थिति हुन नसकेको गुनासो सुरक्षा अधिकारी समक्ष पेश गरेका छन्। आज अन्तर्राष्ट्रिय युवा दिवस। अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर प्रदेश सरकारले युवा लक्षित गरेका कार्यहरूको एक रिपोर्ट सहकर्मी निर्मला खनायतबाट।
बेरोजगारीका कारण पछिल्लो समयमा युवाहरू लागू पदार्थ जस्ता क्रियाकलापमा फस्दै गएका छन्। देश संघीय संरचनामा गएकाले देश विकासमा महत्वपूर्ण मानिने युवा शक्तिलाई सही परिचालन गर्न सक्ने खालका कार्यक्रम तीनवटै सरकारले गर्न आवश्यक रहेको युवाहरूको भनाइ छ। बेरोजगारीका कारण युवा शक्ति कुलतमा फस्न बाध्य भएकाले उद्यम तथा व्यवसाय गर्नुपर्ने विषयमा तालिम दिन आवश्यक रहेको धनगढीकी शोभानी चौधरीको भनाइ छ।
घरका केटाकेटीहरू त्यसै बिग्रिरहेछन् भनेर तिनीहरूलाई कार्यक्रम अनि केही सल्लाह सुझाव दिने जस्तो तालिम दिने।
सरकारले पनि विगतका वर्षहरूमा युवा लक्षित कार्यक्रम नल्याएको होइन, तर कार्यक्रम कार्यान्वयनमा समस्या देखिएको हो। देश संघीय संरचनामा गइसकेपछि भने युवाहरूले रोजगार नपाई निराश भएर बस्न पनि अवस्था नआउनेमा धेरै युवाहरू विश्वस्त देखिन्छन्। उनीहरूले प्रदेश सरकारले आफूहरूको रोजगारीको जिम्मेवारी लिने अपेक्षा गरेका छन्। जिल्ला युवा समितिका अध्यक्ष शम्भु कुँवर:
सबै युवा मन्त्री छन्, राम्रो छन्, यिनले चाहिँ अब प्रभावकारी रूपमा काम गर्न सक्छ। तर जे जति कार्यक्रमहरू आएका छन् ती कुरा ती कार्यक्रमहरूको चाहिँ कार्यान्वयन राम्रो भयो भने कार्यक्रमबाट युवाहरूले चाहिँ फाइदा लिन सक्ने अवस्था चाहिँ देखिएको छ कार्यक्रम अनुसार।
राज्यले युवालाई सुरक्षित गर्ने खालका अभियान नल्याउँदा युवाहरू नराम्रो कामतर्फ उन्मुख भइरहेका छन्। कतिपय युवाहरू अपराधका क्रियाकलापमा संलग्न भएका कारण पछिल्लो समय दिन प्रतिदिन अपराधका क्रियाकलाप बढ्दै जान थालेका छन्, जसले समाज र युवाको भविष्य अन्धकार बनाएको छ। यो समस्या न्यूनीकरण एकपक्षीयबाट मात्र गर्न नसकिने भएकाले सबैले आफ्नो पक्षबाट यसमा लाग्नुपर्ने धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट बताउनुहुन्छ।
म के भन्न चाहन्छु भनेदेखि, जब युवाको सहभागिता बढ्छ तब अर्थतन्त्र बढ्छ, त सामाजिक न्याय बढ्दछ, शिक्षा बढ्दछ, व्यापार बढ्दछ, हरेक ठाउँ सुरक्षित रहन्छ। तसर्थ युवाको लागि सुरक्षित स्थान डिजिटल आइटी सेक्टर पनि सुरक्षित हुनु पर्यो।
सात नम्बर प्रदेश सरकारले बेरोजगारीका लागि रोजगार दिन भन्दै 1 अर्ब रुपियाँ बजेट छुट्याएको छ। बेरोजगारहरूलाई विभिन्न सिपमूलक तालिम प्रदान गरी व्यापार तथा व्यवसायका लागि न्यून ब्याज दरमा ऋण दिने प्रदेश सात सरकारको तयारी छ। शिक्षित युवाहरूले प्रमाणपत्र र अशिक्षितहरूको नागरिकता धितो राखेर 5 लाखदेखि 7 लाखसम्म ऋण पाउने दावी गर्नुहुन्छ प्रदेश सातका आर्थिक मामिला तथा योजना मन्त्री जपट बहादुर बोहरा।
यो पैसा हामीले न्यूनतम ब्याज दरमा उपलब्ध गराउँछौँ। पहिला हामी सिपमूलक तालिम प्रदान गर्छौँ। सिप सिकेकै छ भने त्यसले तालिम गर्न आवश्यकता भएन, होइन? सिप सिकेको छैन भने उद्यमशीलता र सिपमूलक तालिम हामी प्रदान गर्नेछौँ। तत्पश्चात हामी यदि शैक्षिक छ भने उसको शैक्षिक योग्यताको प्रमाणपत्र, यदि शैक्षिक छैन भनेपछि हामी नागरिकता पनि धितो राखेर अथवा नागरिकतालाई पनि हामी कहाँ राखेर हामी कर्जा प्रदान गर्छौँ।
स्वरोजगार विकास कार्यक्रम लागू भएपछि समाजमा रहेका बेरोजगार युवाहरूले बिस्तारै रोजगारी पाउने प्रदेश सात सरकारले आशा गरेको छ। आफूले छुट्याएको स्वरोजगार विकास कोषको रकमले नभ्याए संघीय सरकार र दात्री निकायसँग सहयोग माग्ने योजना रहेको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा बताउनुहुन्छ। युवा वर्ग नराम्रो काममा लाग्दा देश विकासको गति ओह्रालो पनि लाग्ने हुन्छ। देशमा बेरोजगारीको समस्याले कलिलै उमेरमा रोजगारीका लागि विदेश पस्न युवाहरू बाध्य भएका छन्। देश संघीय संरचनामा गइसकेकाले युवाका समस्या सम्बोधन र कुलतमा फँसेका युवाहरूलाई सुधार्ने खालका युवामुखी कार्यक्रम सरकारले ल्याएर कार्यान्वयन गर्न आवश्यक छ। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँ अहिले शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारसिंह एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शोभायात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ।
समाचारमा पालो भएको छ श्रोता विचारको। माफ गर्नुहोला, आज कारणवश हामीले श्रोता विचार प्रसारण गर्न नसकेकोमा क्षमा प्रार्थी छौँ। अब बाँकी खबरकै क्रमको सिलसिलामा समाचारमा पालो भएको छ विश्रामको। विश्रामपछि पुनः उपस्थित हुनेछौँ, प्रतीक्षा गर्नुहोला।
रेडियो कार्यक्रम भन्छिन् आमा अबदेखि नयाँ स्वरूपका साथ यही श्रावण 20 गते आइतबार बिहान 7:30 बजेदेखि 8:15 सम्म प्रत्येक आइतबार प्रत्यक्ष प्रसारण हुँदैछ। तपाईँ पनि यस कार्यक्रममा सहभागी भई सुनौलो 1000 दिने आमा र बच्चाको स्वास्थ्य सम्बन्धी र परिवार नियोजन सम्बन्धी आफ्ना प्रश्न समस्या जिज्ञासा राख्न सक्नुहुन्छ। तपाईँका लागि हाम्रो स्टुडियोको नम्बर 0995-23-755 हामीले प्रत्येक आइतबार बिहान 7:30 बजेदेखि 8:15 सम्मका लागि खुला गरेका छौँ। यो कार्यक्रम तपाईँ सामुदायिक रेडियो शुक्लाफाटा एफएम, रेडियो बेलौरी कञ्चनपुर, कोसेली एफएम कैलाली, सामुदायिक रेडियो टिकापुर कैलाली, रेडियो केएमसी कैलाली, रेडियो पश्चिम कैलाली, रेडियो साथी बर्दिया, रेडियो टाइगर बर्दिया, गुरुबाबा एफएम बर्दिया र रामज्ञानु एफएम बर्दियाबाट एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ।
यो कार्यक्रम पुनः प्रसारण तपाईँले आइतबार दिउँसो 1 बजे राति बिबिसी पछि 9:15 सामुदायिक रेडियो शुक्लफाटा एफएम र इनै एफएमबाट सुन्न सक्नुहुन्छ।
सूचना 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 भेटकोट नगरपालिकाको आर्थिक वर्ष 2074-75 तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धी सूचना। भेटकोट नगरपालिकाको आर्थिक वर्ष 74-75 तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण वडा स्तरबाटै कञ्चन डेभलपमेन्ट बैङ्क शाखा कार्यालय दैजी मार्फत तपसिल बमोजिमको मिति समय र स्थानमा वितरण हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। मिति 2075 श्रावण 28 र 29 गते वडा नम्बर 6 कार्यालय समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म श्रावण 30 र 31 गते वडा नम्बर 5 को वडा कार्यालय समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म भाद्र 1 र 3 गते वडा नम्बर 4 को वडा कार्यालय समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म भाद्र 4, 5 र 6 गते वडा नम्बर 3 को वडा कार्यालय समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म भाद्र 7 र 8 गते वडा नम्बर 2 को वडा कार्यालय समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म भाद्र 10 र 11 गते वडा नम्बर 1 को वडा कार्यालय समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म नोट, बैंक खातामा रहेको भत्ता रकम उपरोक्त समयमा नबुझिमा पनि फिर्ता जाने छैन। उक्त मिति बाहेक आवश्यक परेको बेला जहिले सुकै पनि निकाल्न र बचत गर्न सकिनेछ र खातामा रहेको बचत रकममा बैंकले नियम अनुसार ब्याज प्रदान गर्नेछ। तर लाभकारीले भत्ता रकम आफ्नो खातामा जम्मा भए नभएको जानकारी लिनुपर्नेछ। भेटकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय सिसैया कञ्चनपुर।
15 दिनको पुण्यतिथिमा उपस्थित भइदिने बारे सूचना। कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नम्बर 5 गुलरिया निवासी नयनराज पनेरु, हरिप्रसाद पनेरु, शिवराज पनेरु र डम्बरराज पनेरुकी ममतामय आमा देवादेवी पनेरुको यही साउन 13 गते 92 वर्षको उमेरमा निधन भएको र शवयात्रामा शरीक हुनुभएका सम्पूर्ण इष्टमित्र आफन्तजन तथा शुभचिन्तकहरूमा साउन 28 गते 15 दिनको पुण्यतिथिमा पाल्नु भई पितृप्रसाद ग्रहण गरिदिनु हुन अनुरोध गरिन्छ। छोराहरू राज पनेरु, हरिप्रसाद पनेरु, शिवराज पनेरु र डम्बरराज पनेरु।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। मुक्त हलिया पुनर्स्थापना कार्यक्रम अन्तर्गत पाएको रकम जिल्ला हलिया मुक्त समाज बैतडीका सदस्य बिरुभान कुलीले लिएको भन्दै बैतडीको 10 र 14 नगरपालिका 9 का 16 जना मुक्त हलियाले जिल्ला प्रशासन कार्यालय बैतडीमा उजुरी दिएका छन्। विभिन्न हलिया परिवारले मुक्त हलिया पुनर्स्थापना कार्यक्रम अन्तर्गत घर मर्मत, जग्गा खरिद, घर निर्माण गरे बापतको पाउने रकम मध्ये अन्तिम किस्ताबाट 8,000 का दरले कुलीले लिएको रकम असुल उपर गराए पाऊ भनी जिल्ला प्रशासनमा आज उजुरी दिएका छन्। ओभरसियरको खर्च र अन्य जातको खर्च भन्दै कोलीले 16 जना मुक्त हलिया परिवारबाट 1 लाख भन्दा बढी रकम ठगी गरेको पीडितहरूले बताएका छन्। कृष्णराम राणा र मदन राणाबाट जनही 6,000, महेश महरबाट 5,500, शङ्कर महरबाट 5,000 र अन्य 11 जनाबाट जनही 8,000 का दरले रकम लिएको निवेदनमा उल्लेख गरिएको छ। मुक्त हलिया पुनर्स्थापनाका लागि जिल्ला मालपोत कार्यालयले मुक्त हलियाको बैङ्क खातामा पठाएको पैसा निकाल्न जाँदा आरोपी बिरुभान कोही पछि लागेर बैङ्कमै पुगेर रकम मागेको पीडित चम्फा महरले बताउनुभयो। स्थानीय दुखी राणा, पार्वती महर, कौरे ओड, गौरे महर, चौरे ओड, बिरभान महर लगायतका 16 जनाबाट रकम असुलेको पीडित पक्षले गुनासो गरेका छन्। अन्तिम किस्ता बुझ्दा यही साउन 16 गते कोलीले मागे अनुसार 9,500 रुपियाँ दिएको मुक्त हलिया दुखी राणाले घर निर्माणका लागि पाएको रकम कसैलाई नदिनुपर्ने कुरा थाहा पाएपछि नागार्जुन प्रहरी चौकी बगले खानमा निवेदन दिनुभएको थियो। प्रहरीकै अगाडि कोलीले रकम असुलेको स्वीकार गर्दै राणाको 9,500 रुपियाँ फिर्ता गरिदिएपछि अन्य मुक्त हलिया परिवारले पनि कोलीले अवैध असुली गरेको थाहा पाएका हुन्। बैतडीमा 2,022 जना प्रमाणीकरण भएका मुक्त हलिया रहेका छन् भने 1,448 जनासँग परिचय पत्र समेत रहेको छ।
कैलाली जिल्ला समन्वय समितिले कैलालीका 13 वटै स्थानीय तहले तर्जुमा गरेका दीर्घकालीन र क्षेत्रगत योजनाहरूका साथै कृषि, पर्यटन र वनको सन्तुलित विकासका लागि सहयोग गर्ने जनाएको छ। शनिबार समितिको दोस्रो जिल्ला सभाले पारित गरेका निर्णय सार्वजनिक गर्दै जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले कृषि, पर्यटन, वन र भू संरक्षण सहितको सन्तुलित विकासलाई प्राथमिकता दिएको बताउनु भयो। पर्यटनसँग सम्बन्धित क्रियाकलापहरूलाई समन्वयात्मक ढङ्गबाट सञ्चालन गरी आन्तरिक एवं बाह्य पर्यटक वृद्धि गर्ने योजना रहेको उहाँले बताउनु भयो। चुरे र मोहनियाल गाउँपालिकामा एकीकृत बस्ती विकास, डल्फिन संरक्षण तथा स्थानीय तहको क्षमता विकासका लागि प्रदेश स्तरीय अध्ययन केन्द्र स्थापना गर्ने विषयमा छलफल भएको धारणा व्यक्त गर्नुभयो। सेती र टिकापुर अस्पताललाई सुविधा सम्पन्न बनाउने कर्णाली सेती दोबानदेखि टिकापुरसम्म जलयात्रा सञ्चालन गर्न र पूर्व पश्चिम राजमार्गलाई 6 लेन बनाउने विषयमा समेत निर्णय भएको समन्वय समिति प्रमुख थापाले बताउनुभयो। चालु आर्थिक वर्षका लागि समितिलाई सरकारबाट 1,09,59,000 रुपियाँ बजेट प्राप्त भएको छ। समन्वय समितिको स्वामित्वमा रहेको जग्गा र भवनबाट प्राप्त आय तथा विगतको मौजदात 1,38,35,000 रकम कोषमा दाखिला गर्ने निर्णय पनि समितिले गरेको छ। स्थानीय समन्वय अधिकारी भरतमणि पाण्डेले प्राकृतिक स्रोत सम्पदाको रोयल्टी बापत तत्कालीन जिल्ला विकास समितिको खातामा रहेको 23,92,35,000 रुपियाँ समेत जिल्ला समन्वय समितिको खातामा दाखिला गर्ने निर्णय भएको जानकारी दिनुभयो।
भारतसँग सीमा जोडिएको झुराघाट नाकामा महाकाली नदीमाथि पुल निर्माण नहुँदा बैतडी सहित प्रदेश सातका नागरिकहरू जीर्ण पुलबाट आवतजावत गर्न बाध्य भएका छन्। झुलाघाटमा करिब 150 वर्ष अघि इस्ट इन्डिया कम्पनीले निर्माण गरेको झुरुङ्गे पुल छ। त्यस क्षेत्रमा अन्य पुल नभएकाले जीर्ण अवस्थामा रहेको त्यही पुलबाट नागरिकहरू जोखिमपूर्ण रूपमा ओहोरदोहोर गर्दै आएका छन्। नेपालको सरकारका प्रमुखको भारत भ्रमणमा झुलाघाट सहित सीमामा पक्की पुलको कुराले चर्चा पाउने गरे पनि त्यस क्षेत्रमा अहिलेसम्म नयाँ झुरुङ्गे पुलसम्मको निर्माण भएको छैन। पुल नहुँदा त्यस क्षेत्रका उत्पादित तरकारी, मह लगायतका वस्तुहरू निर्यात गर्न कठिनाई भएको लघु उद्यमी समूह सङ्घ बैतडीका अध्यक्ष इन्द्रदेव शरण भट्टले जानकारी दिनुभयो। झुलाघाट नाकामा पक्की पुल नहुँदा बैतडीका विभिन्न क्षेत्रमा आउन चाहने भारतीय पर्यटक आउन नसकेको बैतडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरबहादुर चन्दले बताउनुभयो। झुलाघाटसम्म दुवै देशले पक्की सडक निर्माण गरेको छ। झुलाघाट नाकामा पुल निर्माणका लागि 2055 सालदेखि सर्वे मात्रै हुने गरेको सीमा क्षेत्रका बासिन्दाहरूको गुनासो रहेको छ। सर्वे अनुसार भारत जोड्ने पुलको लम्बाइ 90 मिटर रहेको छ। 2056 सालमा पुलको डिपिआर समेत बनेको थियो। उक्त डिपिआर अनुसार पुल निर्माणका लागि 6.5 करोड रुपियाँ लाग्ने अनुमान गरिएको थियो। पहाडी क्षेत्रमा सुविधायुक्त अस्पताल नहुँदा प्रदेश सातका बैतडी, दार्चुला, डडेलधुरा, बझाङ लगायतका सर्वसाधारण उपचारका लागि झुलाघाट नाकाबाट भारतीय सहर जाने गर्दछन्। त्यसै गरी पहिरोले अवरुद्ध भएको खोडुपे बझाङ जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। आइतबार बिहान 6:30 बजे बैतडीको सिगास गाउँपालिका 9 श्री भावरमा पहिरो गएर अवरुद्ध भएको उक्त राजमार्ग मध्याह्नबाट सुचारू भएको हो। डोजरको सहायताले पहिरो पछ्याएपछि राजमार्ग सुचारू भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। राजमार्ग सुचारू भएपछि रोकिएका सवारी साधन तथा यात्रुहरू आआफ्नो गन्तव्यतर्फ लागेका छन्। केही दिनदेखिको लगातारको वर्षाका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ। नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्य समितिसँग आज बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानव अधिकारप्रति प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो। माइतीघर मण्डलाको विषयलाई लिएर केही सञ्चार माध्यमले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको पनि उहाँले आरोप लाउनुभयो। केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गर्नुभयो। 10 वर्षमा नेपालको कायापलट गर्न सकिनेमा जोड दिँदै कृषिमा आश्रित जनसङ्ख्यालाई 2 वर्षमा 20% झार्ने तर यसको उत्पादकत्व हालको भन्दा कैयौँ गुणा बढाउने सरकारको लक्ष्य रहेको जानकारी दिनुभयो।
परराष्ट्र मन्त्री प्रदीप गेवालले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारका विरुद्ध अधिनायकवादको कृत्रिम हल्ला गरी भ्रम फैलाउने काम गरेको आरोप लगाउनु भएको छ। भक्तपुरमा आज भएको अन्तर्क्रियामा परराष्ट्र मन्त्री गेवालीले नेपाली काङ्ग्रेसले ससाना कुरामा पनि विरोध गरेर चर्चामा आउन खोजेको बताउनुभयो। आगामी 3 वर्षमा नेपाललाई अल्प विकसित राष्ट्रबाट माथि उठाउन र सन् 2030 सम्ममा देशलाई मध्यम स्तरको देशमा पुर्याउन दाताको सहयोग जुटाउने काम भइरहेको उहाँले बताउनुभयो। भारतसँग विश्वासको आधार निर्माण भइसकेको र चीनसँग वृहत विकास साझेदारीको खाका तयार पारिएको पनि उहाँले बताउनुभयो।
खेल खबर। सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सिपिएलको दोस्रो खेलमा 3 ओभरमा 1 ओभर मेड इन फाल्दै 17 रन मात्र दिएर 1 विकेट लिएका छन्। सन्दीपको उत्कृष्ट प्रदर्शनमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियसले ट्रिन बागो नाइट राइड्समाथि 42 रनको जित निकालेको छ। टस हारेर सेन्ट किट्सले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 203 रन बनाएको थियो। 204 रनको विजयी लक्ष्यसहित मैदानमा उत्रेको नाइट राइडर्सले निर्धारित ओभरमा 8 विकेट गुमाएर 161 रन मात्र बनाउन सक्यो। 3 खेलबाट 2 खेल र 1 हार बेहोर्दै नाइट राइड्स अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ भने 2 खेल खेलेको किट्सको पनि 1 खेलमा हार र 1 खेलमा जित दर्ता गर्दै समान 2 अङ्क नै रहेको छ।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
पानी पर्ने क्रम नरोकिँदा महाकाली पुलमा चारपाङ्ग्रे सवारी साधन आवागमन बन्द।
प्रदेश सातको थाय राजधानी डुटी हुनुपर्ने माग गर्दै आज मुख्यमन्त्री लगायत अन्य मन्त्रीहरूलाई ज्ञापन पत्र बुझाइयो।
आदिवासी जनजातिहरूको जीवनशैली भाषा चालचलन आदिको संरक्षण गर्न सम्पूर्ण आदिवासीहरू सचेत हुनुपर्ने आदिवासी अगुवाको भनाई।
पैतडी सहित प्रदेश सातका नागरिकहरू जीर्ण पुलबाट आवाजावत गर्न बाध्य।
सरकारलाई सजग गराउन संचार क्षेत्रको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्रीको भनाई।
काङ्ग्रेस ससाना कुरामा पनि विरोध गरेर चर्चामा आउन खोजेको परराष्ट्र मन्त्रीको आरोप।
र सिपिएलमा सन्दीपको मेडन ओभर किड्स ब्यालिस्टरले विजयी।
हस् त अहिले यो समाचार बुलेटिन सकिन्छ। तपाईँको गाउँठाउँ पनि कुनै घटना समाचार भए 0905205774 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।